چلی ام ابیہا یا فاطمہ زہرا.
بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین. جیسا کہ آپ نے ہماری پچھلی ایپیسوڈ میں دیکھا کہ ہم لوگوں کی ایک بہت ہی مزے کی انفارمیٹیو اور انفارمل قسم کی ڈسکشن چل رہی تھی زکیہ باجی کے ساتھ, آج ہم اسی کو کنٹینیو کریں گے اور بہت ساری اور باتوں پہ بھی تسبیح زہرا کے علاوہ بات کریں گے. زکیہ باجی, پچھلی ڈسکشن میں مجھے لگا کہ تھوڑا سا ایک چیز جو بہت امپورٹنٹ تھی وہ ہم سے مس ہو گئی کہ ہم لوگ تو تسبیح زہرا کو ہاتھوں کے علاوہ خاک شفا پہ بھی کر رہے ہوتے ہیں نا. تو ہم لوگوں نے پچھلی ڈسکشن میں اس پہ بہت بات کی کہ ہتھیلی کی بہت زیادہ امپورٹنس ہے, تو کیا ہم خاک شفا پہ اس کو نہیں کر سکتے؟
کر سکتے ہیں. اور خاک شفا کی ایکچوئل فضیلت جو ہے وہ ہمارے ہاتھ سے تو بہت زیادہ ہے, ٹھیک ہے. اور اسی وجہ سے کہتے ہیں کہ خاک شفا سے تسبیح کرنے کی جو وجہ ہے وہ یہ ہے کہ جو ثواب ہے وہ کہیں درجے زیادہ ہو جاتا ہے, ٹھیک ہے. جو نام کیا فزیکل اس میں جو فوائد ہیں وہ تو تھوڑے کم ہو جاتے ہیں, لیکن یہ کہ اسپریچول یا پھر وہ جو ایک ہے ثواب کا وہ سلسلہ وہ زیادہ ہو جاتا ہے. اس کی وجہ کیا ہے کہ خاک شفا خود بذات خود تسبیح کر رہی ہوتی ہے, ٹھیک. یعنی خاک شفا پر تسبیح نہیں ہے. مثلا خاک شفا کی اگر کوئی تسبیح پڑی ہوئی ہے یا سجدے گاہ پڑا ہوا ہے تو ہم اس پر عبادت کر کے اس چیز کو, اس تسبیح کو یا اس خاک شفا کو عبادت کے لیے نہیں لاتے, بلکہ وہ پڑی ہوئی بھی ہے تو وہ تسبیح کر رہی ہے. اور جو ہم تسبیح اس پر کرتے ہیں اس کا ثواب جو ہے, ویسے اگر ہاتھوں پر کرے تو اس کا ثواب 10 گنا ہے, اگر خاک شفا پر ہو تو 70 گنا ہے.
اینڈ ون مور تھنگ, اگر مطلب جہاں پہ فزیکل فائدے کی بات کریں تو فزیکل میں بھی دیکھیں نا, آپ اس کو جب رول کر رہے ہیں, ٹھیک ہے, تو آپ کی یہ ٹپس یوز ہو رہی ہیں کانسٹنٹلی, اور وہ ٹریگر تو مطلب ٹریگر پوائنٹ اور اسٹیمولیشن والا پوائنٹ جو ہے وہ ٹریگر وہ تو ہو رہا ہے, وہ تو چل رہا ہے, ٹھیک ہے. اور اگر مطلب ویسے بھی کہتے ہیں کہ اس کو دائیں ہاتھ میں وہ کریں, تو یہ ایک چیز یہ بھی ہے کہ جو آپ کا بایاں طرف ہے آپ کے دماغ کی, وہ آپ کے دائیں طرف کو کنٹرول کر رہی ہے, جو آپ کی دائیں طرف ہے وہ بائیں طرف کو کنٹرول کر رہی ہے. سو اف یو یوز بوتھ ہینڈس, ٹھیک ہے, اگر دائیں ہاتھ میں کر رہے ہیں تو آپ کا بایاں سائڈ جو ہے وہ اسٹیمولیٹ ہو رہی ہے کانسٹنٹلی, ٹھیک ہے. اور آپ کی اگر آپ بائیں ہاتھ میں کر رہے ہیں, ٹھیک ہے, تو آپ کی دائیں سائڈ
اسٹیمولیٹ,
بیسیکلی وہ چلتا رہتا ہے, وہ اسٹیمولیشن کا پروسیس چل رہا ہے, وہ رکتا نہیں ہے اگر ایون اف یو یوز تسبیح بھی,
اور بلکہ اس کا اور زیادہ بڑھ جاتا ہے کہ وہ ثواب والا پوائنٹ بڑھ جاتا ہے
فزیکل بھی آبویسلی. اور دوسری چیز یہ کہ خاک شفا جو ہے اس کے بارے میں یہ بھی ہے کہ جب فرشتے آسمان سے زمین پر آتے ہیں اور جتنے بھی مقامات مقدسہ ہیں ان سب کی زیارت کرتے ہیں اور وہاں سے نور لے کر جاتے ہیں, اور روایت میں ملتا ہے کہ ان کے وجود سے, فرشتوں کے وجود سے خوشبو آتی ہے, اور جب وہ چاہتے ہیں عرش پر جائیں تو وہ سوچتے ہیں کہ ہم زمین سے کوئی بہت خاص چیز لے کر جائیں, تو وہ خاک شفا کو بطور ہدیہ لے کے جاتے ہیں. تو کربلا کی جو خاک ہے اس کا اپنا مقام ایسا ہے, اور یہاں تک بھی ملتا ہے کہ اگر کوئی کربلا میں اپنی زندگی کے کچھ دن گزارے تو اس کی حیات میں کاؤنٹ نہیں ہوں گے, یعنی وہ جتنے دن وہاں پر ہے تو وہ اس کی زندگی میں نہیں ہے. اور پھر اگر کوئی وہاں جاتا ہے اس زمین پر قدم رکھتا ہے تو خدا کہتا ہے کہ یہ وہ جگہ ہے جس کو میں نے عرش کے برابر کر دیا نا, اس کی فضیلت کو, تو جب یہ یہاں پر آیا ہے اور میرے حسین کا ظاہر بنا ہے تو یہ مجھ سے جو بھی مانگے گا میں اس کی خواہش پوری کروں, اس کی حاجت پوری کروں گا, لیکن میرے اوپر واجب ہے کہ میں اس کی 3 حاجات ضرور پوری کروں, چاہے وہ دنیا کی ہیں, آخرت کی ہیں, اس کی ذات کی ہیں یا کسی دوسرے کے لیے ہیں. تو 3 حاجات بہر طور اس کی پوری ہوتی ہیں, تو یہ خاک شفا کی فضیلت ہے, ٹھیک. اب خاک شفا بات آئی ہے اور میرے ساتھ ندا بیٹھی ہوئی ہے, تو میں تھوڑا دوسری طرف جاؤں گی ہیں آپ کے سائنس پہ, کہ خاک شفا پر جو سجدہ کرتے ہیں نا, سب جانتے ہیں کہ زمین سے بھی کچھ ریز نکل رہی ہوتی ہیں, اور وہ اکثر میں نے سنا ہے لوگوں کو سوتے سوتے ایسا لگتا ہے جیسے کوئی دبا رہا ہے انہیں, ہے نا, اور خواب میں ایسا آتا ہے جیسے چلنا چاہ رہے ہیں اور قدم نہیں بڑھ رہے, या हिल नहीं सक रहे, ये कहते हैं ना एक्चुअली वो जो वेव्स रेज निकल रही होती हैं ज़मीन से, उसमें कुछ बैलेंस नहीं रहता ना,
प्रॉब्लम्स इस तरह की लोग बहुत सारे प्रॉब्लम्स फेस करते हैं, जो अक्सर मतलब आप लोगों ने जनरली नाम भी सुना होगा न्यूटन्स लॉ ऑफ ग्रेविटेशन। तो वो जो ग्रेविटेशन है वो लॉ ये है कि एक छोटी से छोटी बॉडी जो इस यूनिवर्स में मौजूद है और बड़ी से बड़ी बॉडी, चाहे व्हेन वी से बॉडी तो उसका मतलब कतन ये नहीं है कि इंसानी जिस्म सिर्फ, कोई भी मैटर से बनी हुई चीज़, ठीक है, कोई भी वजूद रखने वाली चीज़, ठीक है, उसमें जमीन भी आ जाती है, सितारे भी आ जाते हैं, सब कुछ। और अगर एक्चुअली आप देखें तो कोई चीज़ भी बिल्कुल बेजान नहीं है, न्यूटन्स लॉ ऑफ ग्रेविटेशन के अगर आप हिसाब में देखें तो हर चीज़ आप पे एक फोर्स जो है ना वो एग्जर्ट कर रही है, यानी अगर मैं आप पे एक फोर्स एग्जर्ट कर रही हूँ तो उतनी ही फोर्स या उससे मे भी थोड़ी ज़्यादा मैग्नीट्यूड की फोर्स आप मुझ पे एग्जर्ट कर रही हैं, इसी तरह ज़मीन हम पे फोर्स एग्जर्ट कर रही है, हम ज़मीन पे फोर्स एग्जर्ट कर रहे हैं, यानी ये सब चीज़ें एक दूसरे पे फोर्स लगा रही हैं। तो अब वो जो फोर्सेज हैं और जो वो वेव्स हैं, जब उनका बैलेंस डिस्टर्ब होता है, ठीक है, सो बेसिकली आपके जो बॉडी है उसका रिएक्शन डिस्टर्ब हुआ, क्योंकि वो तो कांस्टेंट है, ज़मीन तो कांस्टेंट है, असल में तो आपका जिस्म डिस्टर्ब्ड है, आपकी तरफ से जो वेव्स या वाइब्स हैं वो डिस्टर्ब्ड हैं, तो वो जो उसकी फोर्स का इफेक्ट है वो चेंज हो गया, बैलेंस जो है, इक्विलिब्रियम जो है वो चेंज हो गया, तो वो फिर
और उससे निकलने का रास्ता ये है कि बंदा जो है वो अपना माथा ज़मीन पर रखे और ज़मीन यानी मिट्टी पे, खाक पे रखे, और बेहतरीन खाक जो पूरी ज़मीन पर पाई जाती है वो खाक शिफा है, ठीक। तो इस एतबार से यानी खाक शिफा का तो खैर हम कभी भी अपने हाथों से कोई कंपैरिजन नहीं कर सकते, और अगर हम चाहते हैं कि हम लोग जो खाक शिफा की भी फजीलत पूरी हासिल कर लें और तस्बीह का भी सब कुछ हासिल कर लें, तो खाक शिफा क्योंकि बज़ाते ख़ुद तस्बीह है, यानी वो ख़ुद भी तस्बीह कर रही होती है, तो अगर उसको हाथ में लेकर भी तस्बीह की जाए तो 10 सवाब हमारे, 70 सवाब खाक शिफा के, 80 बन जाएंगे। अगर हम अभी भी अपने आप को वही मतलब के बंदे रहें।
लेकिन आजकल एक और बहुत इम्पोर्टेंट चीज़ ये है कि हमारी जो ज़िंदगी का महवर है ना, हमारी डे टू डे लाइफ का, सोशल लाइफ का महवर ये है कि हम आइसोलेट ना हो जाएं, दुनिया के साथ तो चलना
पड़ता है ना, कि हर चीज वो करें जो एक्सेप्टेबल है, कोई लोग मतलब रिजेक्शन वाली कोई बात, हाँ कोई क्या सोचेगा,
कोई क्या कहेगा, ये नहीं कर रहा मैं, वो नहीं कर रहा।
तो ये सोशल आइसोलेशन से बचने के लिए इंसान क्या क्या नहीं करता बेसिकली, यानी हम कह तो रहे होते हैं मुझे फर्क नहीं पड़ता कोई क्या कहता है, लेकिन अपने दिल में होता है अच्छा मैंने ये पहन लिया तो पता नहीं लोग क्या कहेंगे, या मैंने ये कर लिया तो पता नहीं लोग क्या कहेंगे, मतलब वो जो लोग क्या कहेंगे और लोग अच्छा कहते रहे वाली चीज है ना, वो हमारे अंदर एक जंग की तरह चलती रहती है।
कुछ लोग होते हैं खुदा जैसे बहादुर जिन्हें कोई वाकई में फर्क नहीं पड़ता है ना,
तो ये हर जमाने में ये लोगों के बीच में चलता रही है, ये अब प्रोनाउंस्ड हो गया है क्योंकि पीपल हैव स्टार्टेड नोइंग, अवेयरनेस ज़्यादा हो गई है। लेकिन ये कि जब ज़ुर्पा का ज़माना था, जब जनाब ज़हरा का ज़माना था, ऑब्वियसली तब भी ये प्रॉब्लम्स थे,
उन्होंने तो बहुत ज़्यादा सोशल रिजेक्शन फेस की जब इस्लाम आया और तबलीग का काम शुरू हुआ,
और बीबी का वो पीरियड जो सारा उनका मेंटल स्ट्रेंथ गेन करने का पीरियड होता है, बच्चे का कॉन्फिडेंस गेन करने का पीरियड होता है, राइट फ्रॉम लाइक 2 ईयर्स ऑफ एज टिल 5 ईयर्स ऑफ एज, वो उन्होंने एक ऐसा टाइम गुजारा जब उनको फोर्स कर दिया गया कि वो दुनिया के लोगों से ना मिलें, एक घाटी में कैद होके रहें जहाँ पे ना खाने को कुछ है ना पीने को कुछ है ना, बिल्कुल एग्जैक्टली, और वो एक फोर्स्ड या जलावतनी किसी सूरत हाल वाली चीज़ थी कि बिल्कुल सिविलाइजेशन से दूर कर दिया गया उन्हें बिल्कुल, और फिर जब फिर भी उसके बावजूद जब उस पीरियड को गुजारने के बाद कॉन्स्टेंटली पे दर पे उनको सदमे मिलते रहे, उनकी मदर की डेथ, फिर उसके बाद आगे बढ़ के बहुत सारी प्रॉब्लम्स, फिर हिजरत, फिर सब कुछ, तो उसमें सारी टाइम में जब बीवी को देखते हैं तो आपको कहीं पे भी कोई साइकोलॉजिकल पर्सनालिटी लैक नहीं नजर आता, कोई खला नहीं नजर आता,
तो कॉन्फिडेंस शटर नहीं किया कहीं भी उनका,
हाउ डिड शी मैनेज।
देखिए ये कोई ऐसा नहीं है कि जनाब सैयदा पे ऐसा वक्त आया इन्हीं मुश्किल और क्राइसिस देखे और वो उनको देख के फिर कुछ सोची और फिर उसके बाद उन्होंने कोई फैसला किया, ठीक। उनकी विलादत से पहले उनकी वालदा जनाब खदीजा
उन्होंने बहुत सफ़र किया।
हाँ, और जितना अरसा यानी हम यूँ कहें कि इस्लाम का तारुफ होने से पहले और फिर जब इस्लाम का ऐलान हुआ और वो सारा पीरियड जो है उन्होंने एक्चुअल बहुत ज़्यादा यानी लॉन्ग पीरियड उनका था। फिर उसके बाद जब उनकी पैदाइश हुई जनाब फातिमा की, सब जानते हैं कि जनाब खदीजा के पास कोई भी नहीं था, बिल्कुल अकेली थी, इसीलिए खुदा ने हज़रत आसिया और मरियम और इन्नों को भेजा। तो जो जनाब फातिमा को शुरू से माहौल मिला है, यानी जिस बच्ची की विलादत जब हुई तो उसने देखा कि कोई बंदा बशर वजूद ही नहीं रखता,
नहीं रखता
है। मेरी माँ ने 9 महीने मुझे जो पेट में रखा तन्हाई के आलम में रखा, इतनी तन्हा कि उससे कोई बात करने वाली नहीं थी, तो वो शिकम में अपनी माँ से गुफ्तगू करती थी। तो वो शुरू से आप देखती आई थी, पहली बात। दूसरा एक चीज़ जो मैं ज़रूर कहूँगी कि वो मासूमा थी, एक मकसद के लिए उन्हें ज़मीन पर उतारा गया था। तो जिसके सामने, जिस तरह हम करबला के शहदा कभी कहते हैं ना कि उनको वो तीर अजियत नहीं दे रहे थे सिवाय इसके कि जिस तरह एक उंगली जो है बंदे की हथेली पे मारी जाती कितना दर्द होता है। करबला के शहदा जो इमाम हुसैन के असहाब थे उनकी तकलीफ़ का ये आलम था, यानी इतना कम। क्यों? क्योंकि वो उस वक्त देख रहे थे कि इस छोटे से ज़ख्म को सहने के बदले उन्हें कितना बड़ा रिवॉर्ड मिलने वाला है, कितनी बड़ी जजा मिलने वाली है। तो उसके बदले में उन्हें ये तकलीफ़ कम लग रही थी,
कम लग रही थी।
ठीक, जैसे मैं अगर आपसे कहूँ कि आप यहाँ से जो है ये टेबल उठा के दूसरे कमरे में ले जाए, मैं आपको $100 दूंगी, ले जाओगी?
जाहिर है लेके जाऊंगी।
आपको ये उठाना मुश्किल नहीं लगेगा?
मुश्किल लगेगा, लेकिन यह कि बंदा जाहिर है अजर के लिए उसको वो कर रहा है कि,
तो यही कैफियत थी कि जिसके सामने अजर हो।
खैर है, मैं मतलब कहूंगी कि कोई मसला नहीं, मैं उसको उठा के ले जाऊंगी, अभी तो मुझे तकलीफ होगी लेकिन एट द एंड मुझे कोई अजर मिलेगा इसका।
तो ये सारी चीजें थी।
सॉरी आई एम इंटरप्टिंग यू, लेकिन हमारे प्रोग्राम में टाइम हुआ है एक छोटे से ब्रेक का। स्टे ट्यून्ड, वी विल बी राइट बैक। वेलकम बैक नाजरीन, अब हम कंटिन्यू करते हैं अपनी डिस्कशन। जी ज़कीया भाजी, आप बात करी थी।
जी वफ़ा, मैं कह रही थी कि जनाब फ़ातिमा पर जो इतना बड़ा उनके सामने मकसद था, उसके सामने ये मामूली सी आइसोलेशन जो है कोई हैसियत नहीं रखती थी। और स्पेशली जो मलीकतुल अरब जनाब खदीजा की बेटी हो, और जनाब खदीजा के लिए तन्हाई इस लिहाज से बहुत ज़्यादा अजियतनाक थी, क्योंकि थोड़ा सा अगर हम जनाब खदीजा का बैकग्राउंड देखें तो जनाब खदीजा सलामुल्लाह अलैहा का ऐसा था कि जितना पूरे कुरैश का ना कारवान बनता था तिजारत का, उतना सिर्फ जनाब खदीजा का होता था। इतनी मालदार थी काफ़ी, और इतनी ज़्यादा कि पूरे मक्का में जो सबसे बड़ा और ऊंचा घर था वो जनाब खदीजा का था, जो 3 मंजिला था। और वो 3 मंजिला घर कुछ ऐसा था कि जिसमें रिवायत में मिलता है कि उसके ना सबसे ऊपर एक घर था, कमरा था, जिसमें जनाब खदीजा रहती थी और पूरे मक्के की गलियों में नज़र करती थी, और वहाँ से काबा साफ और वाज़ह नज़र आता था। और जब भी उन्हें दुआ करनी होती थी, मनाजात करनी होती थी, तो वो वहाँ से अपनी दुआएं किया करती थी। और उनके एक कज़न थे वरका बिन नौफल, उनसे आने वाले पैगंबर की, जिनके ज़हूर की बातें हो रही थी, जिस तरह अभी हम इमाम ज़माना की निशानियाँ अलामात डिस्कस करते हैं ना, इस तरह उस ज़माने में ये बातें थी कि एक नबी आने वाला है, तो उनके अलाइम क्या हैं, उनकी निशानियाँ क्या हैं, उनके ज़हूर होने से पहले, उनके ऐलान इस्लाम से पहले,
लोग उनके बारे में क्यूरियस होंगे कि क्या मतलब।
और जनाब खदीजा अपने उस कज़न वरका बिन नौफल से बहुत कुछ जानती रहती थी, पूछती रहती थी उसी कमरे में बैठ कर। और रिवायत में मिलता है कि आपका जो सबसे ऊँचा कमरा था उसमें और जो सेकेंड फ्लोर था उसके बीच में ना एक पट्टी बनी हुई थी, और उस पट्टी के ऊपर चांद तारे ना बहुत खूबसूरती से नक्श किए हुए थे। ठीक, और क्योंकि बहुत गर्म इलाका था तो जो पर्दे थे जनाब खदीजा के घर के वो अंदर नहीं थे, घर के बाहर थे। ऊपर की मंजिल से 3rd फ्लोर से लेकर ग्राउंड फ्लोर तक वो पर्दे लटका करते थे बाहर से, जो हिंदी इंडिया के अब्रेशम के होते थे, इंडियन सिल्क था। उस ज़माने में इंडियन सिल्क बड़ी चीज़ होती थी जिसे पहनने की तमन्ना कुरैश की औरतें करती थी, और वो जनाब सैयदा के पर्दे थे। इतनी अमीर थी, इतनी लग्जरीज में रहती थी उनके, और उनके घर का जहन कहते हैं इतना बड़ा था कि उसमें पूरा शहर समा जाता था। اور دن میں دو دفعہ وہاں لنگر لگا کرتا تھا, اور آپ کے غلام اور کنیزیں جو ہیں وہ آپ کے صحن کا دروازہ کھول دیتے اور لوگوں سے کہتے تھے کہ اگر کوئی مسافر ہے, اگر کوئی نادار ہے, بھوکا ہے, وہ آئے اور اپنے پیٹ کو بھرے. اور وہاں ایک لمبی قطار ہوا کرتی تھی جہاں پر لوگوں کو نوازا جاتا. تھیں وہ ایک خاتون لیکن اپنے ان افعال سے وہ بتاتی تھیں لوگوں کے لیے نیکی کے کام کرنے سے کہ وہ سب سے الگ اور سب سے جدا ہیں. لیکن جب آپ نے رسول خدا سے عقد کا فیصلہ کیا اور یہ نکاح ہوا تو اس کے بعد سب جانتے ہیں کہ وہی قریش, وہی افراد جو کبھی آپ کے دروازے پر جھکتے ہوئے آتے تھے
وہ دشمن ہو گئے,
دشمن ہو گئے اور قطع تعلق ہو گیا. اور اس طرح کا قطع تعلق ہوا کہ جب جناب سیدہ آپ کے شکم اطہر میں تھی اس وقت کوئی ایسا بندہ نہ تھا جو آپ سے کلام کرتا, جو آپ سے گفتگو کرتا. اور اس سے زیادہ جو چیز مجھے وہ کرتی ہے وہ یہ کہ بہت مشہور ہے رسول خدا جناب سیدہ کے ولادت سے پہلے, یعنی ان کا وجود مطہر جو ہے ان کے صلب میں جو تھا اس کو جناب خدیجہ تک منتقل کرنے سے پہلے 40 دن غار حرا میں رہے, ہے نا مشہور. تو وہ 40 دن کی تنہائی, 40 دن کوئی کم نہیں ہے. اور ایک ایسی عورت جس نے صرف محمد کی خاطر اپنے قبیلے کو چھوڑا, اپنی قوم کو چھوڑا اور اپنے آپ کو بالکل تنہا کر دیا, ساری چیزیں ترک کر دی اور وہ بھی چلا جائے اور کہہ دے کہ میرے سامنے ایک بہت بڑا مقصد ہے اور میں نے اس مقصد کو حاصل کرنے کے لیے تم سے 40 دن کے لیے دور ہونا ہے, اور وہ زبان پہ شکایت نہیں لاتی.
She could be a perfect wife, na?
Sorry?
She could be a perfect ideal for wives.
She is. تو اس حوالے سے جناب خدیجہ نے بہت سفر کیا. اور پھر اس کے بعد ہمیں روایت میں ملتا ہے کہ جب بہت مشہور واقعہ ہے کہ رسول خدا جب کوہ صفا پر چڑھے تھے اور آپ نے لوگوں کو مخاطب کیا تھا اور کہا تھا اگر میں کہوں کہ اس پہاڑ کے پیچھے لشکر ہے تو تم یقین کرو گے؟ تو سب نے کہا تھا ہم کریں گے. تو آپ نے فرمایا تھا پھر میں ہی کہتا ہوں کہ اللہ ایک ہے اور میں اس کا نبی ہوں. تو سب نے آپ کے اوپر پتھراؤ شروع کر دیا, اور جب پتھراؤ کیا تو ایسا کیا کہ ابو جہل جو ہیں جو آپ کے چچا لگتے تھے, انہوں نے جو پاگل اور بدتمیز بچے تھے ان سے کہا کہ ان کے اوپر پتھر پھینکو, اور یہاں تک کہ اتنے پتھر پھینکے گئے کہ آپ شہر سے باہر چلے گئے, آپ نے شہر ترک کر دیا. اور جب شہر ترک کیا تو کسی نے جو رسول خدا کو زخمی حالت میں دیکھا تھا جناب خدیجہ کے پاس آ کر جواب دیا اور کہا کہ آپ جانتے ہیں کہ جانتی ہیں کہ رسول خدا کو اس حالت میں شہر سے باہر نکالا گیا ہے, اور میں گمان کرتا ہوں کہ کہیں ان کی روح نہ نکل جائے ان کے جسم سے. اور جب جناب خدیجہ نے یہ سنا تو آپ پریشان ہوئی, اپنے ہاتھ میں پانی اور پٹی اور کچھ ایسی چیزیں لیں, کچھ خوراک لی اور پریشانی کی حالت میں نکلی اور امام علی علیہ السلام کو تلاش کیا اور ان کے ساتھ شہر کی گلیوں میں پھرتی تھیں اور تلاش کرتی تھیں. اور یہاں تک کہ آپ شہر سے باہر جب نکلیں تو آپ کی آنکھوں سے آنسو جاری ہوئے شدت غم کی وجہ سے, اور جب آنسو جاری ہوئے تو خداوند کریم سے حضرت خدیجہ کے آنسو دیکھے نہیں گئے. آپ نے حضرت جبرائیل کو بھیجا اور حضرت جبرائیل رسول خدا کے پاس آئے اور ان سے کہا کہ اے نبی خدیجہ سے کہیے کہ وہ اپنے آنسوؤں کو روک دیں, ان کے رونے سے عرش کو لرزا آتا ہے. ٹھیک. اور اس وقت جناب خدیجہ کے بارے میں جب رسول خدا کو چلا کہ وہ مجھے تلاش کر رہی ہیں اور پریشانی کی حالت میں ہیں, تو انہوں نے خدا سے دعا فرمائی اور فرمایا کہ انہیں مجھ تک جلد پہنچا دیا جائے. خلاصہ جناب خدیجہ رسول خدا تک پہنچیں, جب پہنچیں تو انہیں ان کے زخموں کو صاف کیا, انہیں کھلایا پلایا اور سب کچھ. جب جناب خدیجہ نے پوری کیئر کی تو اس کے بعد روایت کہتی ہے کہ خدا نے جبرائیل کو دوبارہ بھیجا. جب دوبارہ بھیجا تو یہ کہہ کے بھیجا کہ خداوند کریم خدیجہ پر سلام بھیجتا ہے اور خدیجہ کو بشارت دیجئے کہ ان کے لیے بہشت میں بہت خوبصورت محل تعمیر کیا گیا ہے, اور ایک ایسا محل ہے جسے در سے, یاقوت سے, لؤلؤ اور مرجان سے سجایا گیا ہے, اور اس کی تمام کوالٹیز اور کیسا کیسا ہے وہ سب بیان کیا گیا, اور ایک ایسی نہر ہے جس کے چاروں طرف جو ہے جس کے دونوں طرف درخت ہیں اور جہاں ٹھنڈی ہوا چلتی ہے, اور خدا نے حور و غلمان کو ان کے لیے مقرر کر دیا ہے. جب یہ بات جناب خدیجہ کو پتہ چلی کہ خدا نے میرے اس جذبے کے تحت مجھے اتنا زیادہ میرے لیے سلامتی بھیجی ہے, سلام بھیجا ہے اور مجھے جنت کی بشارت دیتا ہے اور میرے لیے خاص نعمتوں کا ذکر کرتا ہے, تو روایت کہتی ہے کہ جناب خدیجہ نے اس وقت جواب دیا اور فرمایا ان اللہ هو السلام ومنه السلام, خدا کی ذات خود سلام ہے اور اسی کی طرف سے سلام ہے اور تمام سلامتیوں کی بازگشت بھی اسی کی جانب ہے, تو پھر میں کون ہوتی ہوں کہ وعلیکم السلام کو نا, یا ہم کہیں کہ ہاں خدا نے مجھ پر سلام بھیجا ہے تو خدا کی ذات پر, بلکہ تمام سلامتیوں کا محور و مرکز خدا کی ذات ہے. اور یہ کہتے ہوئے جناب خدیجہ جو ہیں خوشی کے عالم میں وہاں سے اٹھیں اور رسول خدا کو لے کر گھر آئیں. اور جب گھر آئیں, اب آپ دیکھیں جناب خدیجہ اور پورا شہر جس نے رسول خدا کو مار مار کے پتھروں سے لہو لہان کر کے باہر نکالا ہے. روایت کہتی ہے کہ جب آپ اپنے گھر کے نزدیک آنے لگیں, شہر کے اندر وارد ہوئیں, تو وہ بچے اور وہ دیوانے سب دوبارہ آ گئے اور آپ پر پتھراؤ کرنے لگے, یہاں تک کہ آپ اپنے گھر کے پاس پہنچیں. جب پہنچیں تو ایک طرف سے آپ کے لیے ڈھال بنی ہوئی تھی جناب خدیجہ, دوسری طرف سے امیر المومنین امام علی علیہ السلام. جب گھر کے دروازے پر پہنچے اور دیکھا ابھی بھی پتھراؤ ہو رہا ہے, تو وہیں پہ ایک چٹان تھی جس پر جناب خدیجہ کھڑی ہو گئی, اور انہوں نے ان تمام جتنے بھی لوگ تھے مکے والے ان سب کو مخاطب کر کے فرمایا, تم اس گھر پر پتھراؤ کرتے ہو جس گھر کا لنگر تم کھاتے تھے, جس گھر پر آ کر تمہاری حاجات پوری ہوئی کر, تمہیں حیا نہیں آتی کہ تم ایک ایسی عورت کے گھر پر پتھراؤ کر رہے ہو جس عورت نے ہمیشہ تمہاری ضروریات کو پورا کیا ہے. اور وہاں پر آپ نے جب روب کے ساتھ اور پورے وقار کے ساتھ مکے کے مردوں کو مخاطب کیا, تو روایت کہتی ہے سب وہاں سے پیچھے ہٹ گئے اور رسول خدا کو بحفاظت گھر کے اندر جانے دیا. تو دیکھیے
پروٹیکٹر بن گئیں, وہ
پروٹیکٹر بن گئیں, اور جو کرتا ہے زمانہ کرے, جو کہتا ہے کہ اپنے برحق ہونے پر یقین نا, اپنے مقصد کو جان لینا, اور دنیا سے پہلے بھی ہٹ کے تھیں, ورنہ سب جانتے ہیں زمانے جاہلیت میں پریورٹیز کیا تھیں اور مال کا استعمال کس لیے ہوتا تھا. ایک تنہا عورت جو اتنی صاحب اختیار ہے وہ چاہتی تو نہیں, لیکن جناب خدیجہ سلام اللہ علیہ نے بعد میں بھی جب آپ نے اپنے مال کو دین خدا کے لیے دیا, شاب ابی طالب کے سے پہلے کی بات کر رہی ہوں, اور سر انجام یہ زندگی اس طرح سے گزری, اور آپ کے پاس اتنا, روایت کہتی ہے یہ تو صدر اسلام شروع شروع کی باتیں ہیں, پھر اس کے بعد اسلام آیا, لوگوں نے دین کو قبول کرنا شروع کیا, لوگ مسلمان ہونے شروع ہوئے, قریش مکہ جو ہیں وہ بہت زیادہ اس بات سے غضبناک ہوتے تھے اور منصوبہ بندیاں ان کی چلتی تھیں, کوئی کچھ کوئی کچھ کوئی کچھ, لیکن سر انجام جب دیکھا کہ اسلام پھیل رہا ہے تو ان کے پاس ایک ہی رہ گیا تھا کہ مسلمانوں سے بالکل قطع تعلق کر دیا جائے, انہیں شہر بدر کر دیں, ملک سے نکال دیا جائے اور ایک ایسی جگہ پر رہیں جہاں سے اگر یہ لوگ واپس آتے ہیں کوئی خرید و فروخت کرتے ہیں, کوئی ان کے ساتھ خرید و فروخت نہیں کرے گا. پورے مکے پورے شہر کا یہ ایک وہ تھا. تو شاب ابی طالب کا وقت آیا, جب شاب ابی طالب میں جناب خدیجہ گئی ہیں تو ان کا زیور اتنا تھا کہ اسے ایک جگہ ڈھیر کر دیا جائے تو پیچھے بیٹھا اور بندہ نظر نہیں آتا تھا, اور وہ پوری دولت آپ نے 3 سال اسلام کے لیے لٹائی. شاب ابی طالب میں جو مسلمان سروائیو کیے وہ جناب خدیجہ کے طفیل, اور وقت آخر ایسا آیا تھا کہ جناب خدیجہ کے لیے اپنے تن پر پہننے کے لیے کفن نہ تھا, اس حد تک انفاق کر دیا تھا, اتنی زیادہ. اور روایت کہتی ہے کہ جناب خدیجہ نے جناب فاطمہ سے فرمایا کہ مجھے حیا آتی ہے, میں رسول خدا سے کہوں کہ میرا موت کا وقت نزدیک ہے اور میرے پاس کفن نہیں ہے, اور میں کیسے مروں گی. تو یہ ہے جناب خدیجہ نے کس طرح سے اپنی سوشل لائف کو مینٹین رکھا, اس سارے چیلنجز کے ساتھ, آئسولیشن کے ساتھ,
کیونکہ ان کو پتا تھا کہ پیچھے ایک بہت بڑا ریوارڈ ہے.
بالکل.
تو ناظرین, ہمارے پروگرام کا وقت آخر آ پہنچا ہے. دو کہ میں ساری گفتگو میں بہت کھو چکی تھی اور ابھی بالکل دل نہیں جا رہا کہ ہمارے پروگرام کا ٹائم ختم ہو, لیکن آج ہم یہاں پہ اختتام کریں گے, اور اس کنکلوژن کے ساتھ کہ ضروری نہیں ہے کہ ہم رومنز کو فالو کریں, بلکہ اگر ہمیں یہ یقین ہے, ہمارا یہ بلیف ہے کہ ہم حق پہ ہیں اور ہمیں بہت اچھا ریوارڈ ملنے والا ہے, تو ہماری تھکاوٹ بہت کم ہو جائے گی اگر ہم شرح کو بھی فالو کرتے رہیں. تو تھینک یو, اللہ حافظ.
یا فاطمہ زہرا, یا فاطمہ زہرا, بابا سے ہے ملنے کو چلی ام ابیہا, یا فاطمہ زہرا.